بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، دیکھو بات چل رہی ہے غیبت اور اس کا علاج، اس کے بارے میں مختلف مجلسیں ہو چکی ہے. آج 10ویں مجلس نمبر 10، گزشتہ جو تھی 9ویں مجلس میں اس کے اندر کیا تھا، معافی مانگنے کا، غیبت کر دی ہے تو معافی مانگنے کا طریقہ کیا تھا. جی آج کی مجلس جو ہے اس میں غیبت کہاں کہاں جائز ہے اس کے بارے میں ہے انشاءاللہ. جی مکسلر دیکھ لو آن ہے. بسم اللہ الرحمن الرحیم. آگے حضرت والا نے فرمایا، کہ دینی ضرورت ہو تو پھر غیبت بھی مباح ہے، جائز ہے. دینی ضرورت ہو تو پھر غیبت بھی جائز ہے. یاد رکھنا، اس جائز شکل کے حدود ہے. بہت سے لوگ جہاں شریعت نے اجازت دی ہے اس کو لے کر غلط مقصد میں استعمال کرتے ہیں. کہاں شریعت میں تو جائز ہے. ہاں اس لیے اس بات کو بہت دھیان سے سنیں، خاص کر کے جو مبتدی ہوتے ہیں، نئے نئے جو دین پر چلنے والے ہوتے ہیں. ہم سب کے سب نئے ہیں، تو ان لوگوں کے لیے ایسی جب چیز دی جاتی ہے تو وہ کہاں سے کہاں لے جاتے ہیں اور اس میں احتیاط نہیں کر پاتے. اس لیے حضرت نے پہلے بھی بتا دیا کہ بھائی وہ کوئی اگر تمہیں برا بلا کہے تو تم بھی اس کو کہو، جائز ہے. لیکن کیا فرمایا، نہ کہنا زیادہ بہتر ہے. اس لیے کہ اس نے ہمیں ایک گالی دی ہے اور 100 گرام کی دی ہے، ہم اس کو کہیں گے 200 گرام کی، تو انصاف نہیں ہو پائے گا، تو پھر ہم سے زیادتی ہو جاتی ہے. اس کی وجہ سے یہی ہے کہ تم اس کو معاف کر دو تو اللہ تعالیٰ تمہیں بہت زیادہ اجر دے گا. اسی طریقے سے غیبت میں بھی جائز ہے، تو وہ جائز بہت ہی احتیاط اور ضرورت کی ہو تو پھر کرے، ورنہ اس میں بھی بچنے کی کوشش کرے. اگر دینی ضرورت ہو تو پھر غیبت بھی جائز ہے، مباح ہے. جیسے محدثین نے مثالیں دی ہیں، محدثین نے روات حدیث پر جرح کی ہے، یعنی حدیثوں کے جو راوی ہے نا، حدیث جو ہے اس کو بیان کرنے والے. جیسے میں نے آپ کو ایک بات کی اور آپ نے دوسرے کو میری بات کی، اس نے تیسرے کو میری بات کی، تو یہ بات کرنے والے کو کہتے راوی. تو جو اللہ کے رسول صلی اللہ علیہ وسلم کی جو حدیث کو بات آگے آگے پہنچا رہے اس کو کہتے ہیں راوی. تو سمجھ میں آ گیا، روایت روایت میں آتا ہے، روایت میں آتا ہے، آپ نے بار بار سنا ہوگا. تو یہ ہے، تو جو حدیث کے راوی ہے، بیان کرنے والے ہیں، تو محدثین اس کو کہتے ہیں جنہوں نے حدیث میں اسپیشلسٹ کیا ہے. ان کو کئی حدیثیں یاد ہوتی، لاکھوں حدیثیں یاد ہوتی تھی. جیسے ہمیں قرآن حفظ کرتے ہیں، ویسے وہ لوگ حدیثوں کے حافظ ہوتے تھے. اس لیے وہاں پر جب بڑی کتابوں میں آتا ہے حافظ، تو حافظ سے مراد وہ حدیثوں کے حافظ. قرآن تو حافظ ہوتے ہی تھے اس وقت، اس زمانے میں تو قرآن کے حافظ کو حافظ کہا جاتا تھا. اس زمانے میں قرآن کا حافظ تو عام تھا، حدیثوں کے حافظ کو حافظ کہا جاتا تھا. تو محدثین جن کو حدیث بہت یاد تھی، تو انہوں نے اس حدیث کے بیان کرنے والے کی بھی زندگی کی تحقیق کی ہے. ہم تک جو حدیثیں پہنچی ہیں نا، یہ لوگوں نے ہمیں کہہ دیا بھائی یہ تو ضعیف ہے اور یہ تو ایسی ہے اور ایسی ہے. حدیثوں کے اندر بہت ساری کوالٹیاں بنا دی گئی. ایک صحیح حدیث ہے، ایک حسن حدیث ہے، ایک غریب حدیث ہے، اور اس کے علاوہ بھی بہت ساری حدیثیں ہیں. کبھی اس کے بارے میں بتائیں گے، اس کے نام خالی صرف تفصیل تو نہیں جائیں گی. تو اب کیا مطلب، صحیح حدیث ہی صحیح ہے اور دوسری حدیث کیا غلط ہے؟ نہیں، ایسا نہیں ہے. کچھ تو حسن ہے، और कुछ मुत्तफक अलई है और कुछ दूसरी है, बहुत सारे नाम है। तो वो नाम की वजह से लोग आम तौर पर लोगों ने जहन खराब कर दिया है कि बस यही सही हदीस है जहां सही लिखा हुआ हो, और उसके अलावा अगर दूसरा लिखा हुआ है तो सही हदीस है ही नहीं। उसको ऐसा समझते जैसे कोई गलत हो या गढ़ ली गई हो, ऐसा नहीं है। तो वो समझाना चाहता हूं, हदीस के जो रावी होते हैं तो उसकी तहकीक करते हैं। जैसे मेरी बात आपने ली और आपने मेरी बात को दूसरों को पहुंचाया, तो दूसरा आपकी बात को सुनने के बाद आपकी जिंदगी को देखेगा कि आपकी जिंदगी तो शरीयत के खिलाफ है और आपने बात तो पहुंचाई मौलाना की। तो अब वो आदमी आपकी जिंदगी को देखकर आपकी बात को थोड़ा सा कमजोर समझेगा, क्योंकि हो सकता है कि आपने उस बात के अंदर कुछ चीज को अल्फाज ज्यादा कर दिए हो, ये हो सकता है। क्योंकि जिंदगी में जब गलतियां है तो फिर उस बात का क्वालिटी का नंबर जो है ना घट गया, और मेरी बात को एक दूसरा आलिम लेकर अगर पहुंचाएगा तो वो नंबर 1 पर गिनी जाएगी। क्यों? कि ये पहुंचाने वाला अमानतदार है, इसकी जिंदगी में अमानत है, तो वो बात में जरा बराबर भी मिक्स नहीं करेगा, तो वो उसकी बात को नंबर 1 पर गिन ली गई और दूसरे की बात जिसकी जिंदगी में है उसको नंबर 2 पर ले गए। तो ऐसे ही रावी जो होते थे उनकी जिंदगी को देखा जाता था, उनकी जिंदगी को देखा गया। तो कहीं ना कहीं रावियों की जिंदगी में सुन्नत के खिलाफ, गुना नहीं सुन्नत के खिलाफ, या कोई ऐसे छोटी छोटी बातें ऐसी मिली कोई जिसकी वजह से उन्होंने उस हदीस को, हदीस सही है लेकिन उसकी जिंदगी में ऐसी चीज मिली तो उस हदीस को नंबर 2 दे दिया, किसी को नंबर 3 दे दिया, नंबर 4 दे दिया। ये नंबर दिए गए हैं, नंबर 1 की हदीस सही कही जाती है और दूसरी हदीस से अलग अलग नाम है लेकिन वो भी हदीस सही है। याद, तो उसको रुवाते हदीस पर जरह की। तो उन्होंने कि मुहद्दिसीन ने इस रावी जो बयान करने वाले हैं तो उनके बारे में कुछ ना कुछ कहा है ना, तो ये भी तो एक तरह की गिबत होती है कि भाई फुला फुला इस हदीस को, इसके बयान करने वाले फुला साहबी है, साहबी नहीं फुला लोग है, और उन उनकी जिंदगी में ये चीजें थी। तो अगर दीनी जरूरत नहीं है बल्कि महज नफसानी ही नफसानियत है तो उस सूरत में अमरे मुहक्कक का बयान करना भी गिबते महरमा में है। यानी अगर दीनी जरूरत, यहां तो दीनी जरूरत थी, लोगों के सामने बताना था इस हदीस को हमने दूसरे नंबर पर क्यों दिया है, उसकी वजह यह है कि इस रावी के अंदर ये चीज पाई गई थी, उसकी जिंदगी के अंदर कमजोरियां पाई गई थी, इस वजह से उनको बयान करना पड़ा। तो वो शक्ल तो उसकी गिबत की है लेकिन जरूरत की वजह से अब वो गिबत नहीं होगी। जी, और अगर दीनी जरूरत नहीं है बल्कि महज नफ्स और गुस्सा है और एक दूसरे को घटाना है यह दूसरे को हकीर समझाना है तो फरमाया फिर गिबत करना हराम है, और बिला तहकीक कोई बात कही जाए तो बोहतान है। किज्ब का मदार तहकीक के किज्ब पर नहीं बल्कि अदम तहकीक के सिद्क पर है। किज्ब यानी झूठा, क्या है झूठ, किसको कहते हैं? तहकीक के किज्ब पर नहीं, यानी ये जो बोला है अदम तहकीक के सिद्क, यानी इसकी बात जो तुम नकल कर रहे हो उसकी सच्चाई की तहकीक नहीं की है तो ये झूठ है। सच्चाई की तहकीक करो कि झूठ को नकल कर रहे हैं कि झूठ है, नहीं उसकी बात को तुम नकल कर रहे हो तो सच समझ कर कर रहे हो, तो सच्चाई की तहकीक कर लो। अगर सच्चाई की तहकीक नहीं की है तो और तुम बात कर रहे हो तो फरमाए ये किस्ब है, यानी दीनी जरूरत से ये मलफूज था, और उसकी तफसील देखो। यानी दीनी जरूरत से किसी का ऐब या बुराई बयान करना जायज है। कोई मदरसे का प्रिंसिपल है, अब उसको किसी उस्ताद को कोई ना कोई वजह, किसी कमिटी को, किसी लोगों को, कुछ दूसरे उस्तादों को बताना है कि ये दीनी जरूरत है, तो उसकी वजह से ऐब या बुराई बयान करना जायज है। इसी तरीके से घरों के अंदर भी जो मदरसा संभालते वो भी, कि वो जरूरत क्या है, कोई जरूरत हो कि इसकी वजह से हमें लोगों को बयान नहीं करेंगे तो गलत फहमियां हो सकती है, तो फिर उसके लिए जायज है। और अगर नहीं हो सकता कि इसका कोई प्रॉब्लम ही नहीं है और उन्हीं लोगों को बताया जाए जहां जरूरत हो, हर एक को भी नहीं बताना है। چنانچہ تمام محدثین حضرات کا تو کام ہی لوگوں کے حالات کی تحقیق کرنا تھی. محدثین کا کام کیا تھا؟ لوگوں کے حالات کی تحقیق کرنا تھی کہ فلاں راوی کیسا ہے, فلاں راوی کیسا ہے. چنانچہ جب کوئی شخص ان سے راوی کے بارے میں سوال کرتا کہ فلاں راوی, کیونکہ اب وہ تو محدثین جنہوں نے حدیث جمع کی ہے وہ زمانہ اور ہے, اور جنہوں نے حدیث بیان کی ہے وہ زمانہ اور ہے, تو ان کی حدیث لے کر وہ اس علاقے میں جاتے اور پوچھتے کہ فلاں صاحب نے یہ روایت بیان کی ہے, تو آپ ان کی زندگی کو دیکھے ہوئے ہو تو آپ بتائیے کیسا تھا. تو وہ بتاتے, ہاں ان کی زندگی میں یہ چیز ایسے ایسے ایسی تھی. چنانچہ جو کوئی شخص ان سے راوی کے بارے میں سوال کرتا تو بتا دیتے کہ یہ راوی ضعیف ہے, اور یہ راوی جھوٹا ہے, اور یہ راوی کذاب ہے, یہ راوی شتام ہے. یعنی ان کے اوپر کوئی نہ کچھ ہوتا تھا, کچھ جھوٹے بھی ہوتے تھے. ہاں تو ان کی حدیثوں کو پھر ایسے الگ کر دیا گیا. ہاں کچھ راوی جھوٹے تھے اور کچھ راوی شتام, یعنی گالیاں دینے والے تھے, لیکن یہ بیان کرنا کہ ان کے ذمہ واجب تھا. اب وہ شکل تو غیبت کی ہو گئی کہ بھائی انہوں نے کہہ دیا بھائی وہ تو جھوٹے ہیں, تو اب ظاہر بات ہے تو ان کے لیے یہ بیان کرنا ان کے لیے واجب ہے, اس لیے اب یہ غیبت میں شمار نہیں ہوگا. اگر بیان نہ کرتے تو گناہگار ہوتے, کیونکہ حضور اقدس صلی اللہ علیہ وسلم کی احادیث کی حفاظت کا یہی طریقہ تھا کہ معلوم کیا جائے کہ کون سا راوی کیسا ہے. لہذا یہ غیبت چونکہ دینی ضرورت کے لیے تھی اس لیے یہ جائز تھی. اس لیے امام بخاری رحمت اللہ علیہ نے 5 یا 6 لاکھ احادیث میں سے, ان کو یاد تھی, ان میں سے 6,000 حدیثیں بخاری شریف میں بیان کی ہے. اب بتاؤ کہاں 6 لاکھ اور کہاں 6,000. اب یہ کیا ہوا, کتنی تھی؟ تو اس میں سے انہوں نے, وہ حدیثیں تو یاد ہو گئی, جہیں بھی پڑھتے تھے اور سب یاد ہو جاتی تھی ان کو. یاد کرنے کے بعد اب اس کی تحقیقیں ہوئی, وہ راوی کون کون ہے, کیا کیا اس کی زندگی میں ہے, پھر ان میں سے حدیثوں کو چھانٹ چھانٹ کر کے انہوں نے صحیح بخاری لکھی ہے. اور ان کے بارے میں آتا ہے ہر حدیث کو لکھنے سے پہلے 2 رکعت نماز پڑھتے تھے, اس کے اوپر تحقیق کرتے تھے, اس کے بعد اس کو لکھتے تھے. اس لیے کتاب بڑی مقبول ہے. لیکن بخاری شریف کی حدیثیں سب کی سب اکثر صحیح ہے, لیکن اس میں بھی ضعیف حدیثیں ہیں. تو ضعیف کا مطلب لوگ سمجھتے ہیں غلط ہے, کہہ دیا کہ فضائل اعمال میں ضعیف حدیثیں ہیں. ارے انا للہ و انا الیہ راجعون, کیا ضعیف حدیث کا مطلب یعنی غلط لکھ دیا نعوذ باللہ؟ نہیں, ضعیف کا مطلب یہ ہے بے تو بخاری کے اندر بھی ضعیف حدیثیں ہیں. تو لوگوں نے ہم کو دور کرنے کے لیے دینی ساری کتابوں سے بولے نہیں, ان ساری کتابوں میں, کیونکہ ان کتابوں سے لوگوں کو دین مل رہا ہے, ان کی زندگیوں میں تبدیلی آ رہی ہے, لکھنے والے تقوی والے تھے, جس کی وجہ سے لوگوں کو دور کیا جا رہا ہے. لیکن یاد رکھے ضعیف کا مطلب نہیں سمجھتے. نہیں, وہ ضعیف اس اعتبار سے ضعیف ہے کہ اس کے راوی ایسے ایسے تھے. تو ضعیف حدیثوں کو مسائل میں نہیں لیا جاتا, مسائل میں نہیں لیا جاتا, ضعیف حدیثوں کو فضائل میں لیا جاتا ہے, کیونکہ وہ بھی ایک طرح کی صحیح حدیث ہے, کذب اور جھوٹ نہیں ہے, اس کو فضائل میں لیا جاتا ہے. اس لیے فضائل کی کتابیں ہیں, مسائل کی کتابیں نہیں ہیں. اور باقی دوسری کتابیں جو ہوتی ہیں مسائل کی ہوتی ہے, جس میں نماز کے مسائل ہے, اس کا ایک ایک مسئلہ حدیث سے ثابت ہے, تو اس میں جو صحیح حدیثیں ہیں اسی کو لیا جاتا ہے. تو اب سمجھ میں آ گیا, یہ باتیں کوئی تفصیل اس لیے کرنی پڑی کہ اکثر سننے والے بےچارے جانتے ہی نہیں ہیں, وہ ضعیف حدیث کو سمجھتے ہیں کہ غلط ہے, رونگ ہے, اس لیے اس کتاب کو پڑھنا ہی نہیں ہے. نہیں, کتاب کے لکھنے والے میں جو تقویٰ تھا, جو سنت کی اتباع تھی, وہ ان کا اتنا اثر تھا کہ ان کا اثر اس کے کتابوں کے حروف میں بھی ہے کہ اس کو جو پڑھتا ہے اس کی زندگی میں اثر ہوتا ہے. تو اصل میں دشمنوں کو اس بات سے ڈر ہوا کہ اگر اس کتاب کو اگر ہم نے بند نہ کیا گیا اور اس کے بارے میں بدنامی نہ کی گئی تو لوگ پڑھیں گے تو ہدایت پر آ جائیں گے. جی حضور اکدس صلی اللہ علیہ وسلم کی تو فرمایا راوی کے بارے میں سوال کرتا تو بتا دیتے کہ راوی ضعیف ہے, اور یہ راوی جھوٹا ہے, اور یہ راوی کذاب ہے, یہ راوی شتام ہے, لیکن بیان کرنا ان کے ذمہ واجب تھا. تو یہ معلوم کیا جائے کہ کون سا راوی کیسا ہے, لہذا غیبت چونکہ دینی ضرورت کے لیے تھی اس لیے جائز تھی. हजरत अली बिन मुदैनी रहमतुल्लाह अलैह बड़े ऊंचे दर्जे के मुहद्दिसीन में से, मुहद्दिसीन समझे, एक मुहद्दिसीन होते हैं, एक मुफस्सिरीन होते हैं, एक मुफक्की होते हैं जो मसाइल को बयान करते हैं उनको मुफक्की, फकी, फिकाहत, और हदीसों को बयान करने वाले जिनको हदीस हिफ्ज होती है उनको मुहद्दिसीन कहते हैं, जो कुरान की एक एक आयत की कई कई तफसीरें करते हैं उनको मुफस्सिरीन कहते हैं। क्योंकि लफ्ज आपके लिए नया, इसलिए याद रखें, किताबों में मुहद्दिसीन, मुफस्सिरीन, मुफक्की, ये सब कुछ आते रहते हैं। तो मुहद्दिसीन में से और जराह तादिल के इमाम हैं अली बिन मदीन मदीनी, ये मुहद्दिसीन हैं हदीस बयान। वो जरा और तादिल कहते हैं, यानी जो हदीस बयान करने वालों की जो जिंदगियां थी उन जिंदगियों की ज्यादा तहकीक इन्होंने की, उसके इमाम है वो। अलबत्ता उनके वालिद हदीस के मामले में पूरी तरह काबिल एतिमाद नहीं थे। लो, उनके वालिद जो थे वो भी हदीस बयान करते थे, तो उनके हवालिद जो है वो हदीस के मामले में पूरी तरह एतिमाद नहीं थे। किसी ने उनसे पूछा कि अपने वालिद के बारे में आपका क्या ख्याल है, बेटे से पूछा, क्योंकि वालिद से भी हदीस मिली है, तो हदीस में तो चाहे वालिद से मिले किसी से मिले वो तो तहकीक तो की जाएगी। तो फरमाया, आपके वालिद के बारे में आप क्या कहते हैं, वो हदीस में कवी है या जईफ है? पहले तो फरमाया कि मेरे वालिद के बारे में ये बात दूसरे मुहद्दिसीन से पूछ लो, मेरे वालिद के बारे में तो दूसरे मुहद्दिसीन से पूछ लो। सवाल करने वाले ने कहा कि उनके बारे में मुझे आपकी राय मालूम करनी है। जब सवाल करने वाले ने इसरार किया तो आपने सर झुकाया और फिर फरमाया, हुवा दीन अन्नहु ज़ईफ़ुन, अली बिन मदीन थे ना, अन्नहु ज़ईफ़ुन, ये दीन की बात है, इसलिए ये बता रहा हूं कि मेरे वालिद हदीस के मामले में ज़ईफ है। अल्लाह, देखो कितनी तहकीक की होगी कि वालिद को हदीस के मामले में ज़ईफ, वैसे वो अपनी जगह पर है, नेक हो, कुछ भी हो, हदीस की कैसी तहकीक की गई है। इसलिए हमारे पास जो हदीस से पहुंची है ये ऐसे ही जमा करके नहीं दी है, इसके ऊपर बहुत कुछ काम हुआ है, इसके ऊपर लोगों ने अपना माल और जान लगाई है और दिमाग लगाया है, वक्त लगाया है, जब जाके एक एक हदीस हम तक पहुंची है। तो फरमाया, हदीस का मामला है, तो फरमाया अपने वालिद को फरमाया ज़ईफ, ज़ईफ का मतलब रावी ज़ईफ है। वरना हदीस तो अपनी जगह पर सही है, इस ज़ईफ की वजह से फिर उस हदीस को भी ज़ईफ कर देते हैं। चूंकि दीन की बात है और दीन की बात को छुपाना नहीं है, चाहे वो बाप के खिलाफ हो या बेटे के खिलाफ हो, वो दीन की जरूरत के तहत कहनी होगी। अल्लाह अकबर। इमाम अबू दाऊद रहमतुल्लाह अलैह का वाकया, इमाम अबू दाऊद सजिस्तानी रहमतुल्लाह अलैह, जो सुनन अबू दाऊद के मुसन्निफ है, जिन्होंने अबू दाऊद शरीफ किताब है, हदीस की किताब, जो भी आलिम बनता है उसको ये पढ़नी होती है। इतने बड़े जलील कद्र मुहद्दिस और इतने बड़े इमाम हैं, उनका बेटा इब्ने अबी दाऊद हदीस के बारे में जयीफ था। यहां पर बेटा बाप को जयीफ कह रहा है, यहां बाप बेटे को जयीफ कह रहा है हदीस के मामले में। फरमाया जयीफ था। इमाम अबू दाऊद से किसी ने पूछा कि अपने बेटे के बारे में आपका क्या ख्याल है, उन्होंने जवाब में फरमाया उससे रिवायत करना हलाल नहीं। देखिए, हजरत मुहद्दिसीन ने ऐब का इजहार करने में न बाप की परवाह की न बेटे की परवाह की। तो अब देखो, यह भी तो बताया ना, ये बात को समझाने के लिए। तो ये हदीस को समझा, ये शक्ल तो गिबत की है कि बाप बेटे के बारे में कह रहा है, भाई जईफ है वो बेटा बाप के बारे में कह रहा है, तो ये गिबत है, लेकिन ये समझाना जरूरी है। हजरत मुहद्दिसीन ने ऐब का इजहार करने में न बाप की परवाह की न बेटे की परवाह की न अजीज व अकारिब की परवाह की, इसलिए कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की अहादीस का मामला था और रावी की खामी का इजहार करना दीनी जरूरत थी। अल्लाह ताला ने ये मुहद्दिसीन का ग्रोह, एक जमात पैदा ही इसी मकसद के लिए किया था कि इनके जरिए अहादीस की हिफाजत का काम लिया जाए। अहादीस की हिफाजत का काम अल्लाह ने करवाया मुहद्दिसीन के जरिए। इसलिए हजरत फरमाते हैं कि जहां दीन की जरूरत हो वहां न सिर्फ ये कि गिबत करना जायज है, बल्कि बाज औकात गिबत करना जरूरी हो जाता है। लेकिन फिर आगे फरमाते हजरत, हजरत से मुराद हजरत थानवी आएगा रहमतुल्लाह अलैह, लेकिन अगर दीनी जरूरत नहीं बल्कि महज नफसानियत ही नफसानियत है, तो उस सूरत में अमरे महक्किक का बयान करना भी غیبت محرمہ ہے. یعنی اب سنو، اب یہ فرق کرنا، یہ فرق کرنا ہے کہ جو بات میں کہہ رہا ہوں یہ واقعی دینی ضرورت سے کہہ رہا ہوں یا اپنے نفس کی لذت لینے کے لیے نفسانیت کے طور پر کہہ رہا ہوں. اب یہ فرق کرنا بڑا مشکل کام ہے کیونکہ ہم ابھی مبتدی ہم ابھی نرسری میں ہیں. تو اب یہ تحقیق کرنا ہے، فرمایا نفس کی لذت کے لیے میں بات کہہ رہا ہوں تو جائزہ لینے پر پتا چلے گا کہ غیبت کے شوق میں اب نفس نے یہ حیلہ تلاش کر لیا. غیبت کے شوق میں، غیبت تو کرنا مزہ آتا ہے، تو نفس نے ایک اپنا حیلہ تیار کر لیا کہ جو بات تم کہہ رہے ہو یہ دینی ضرورت کے تحت کہہ رہے ہو. پھر نفس کیا کہتا، ہاں ہاں اس کی تو ضرورت ہے، بہت سے لوگ اپنے رشتہ داروں کی ساری باتوں کو معلوم کرتے ہیں. اور پھر نفس کیا کہتا ہے، ارے رشتہ داروں میں رہنا ہے، ان کے بارے میں اگر ہمیں پتا نہیں ہوگا کون کیا ہے کون کیا ہے تو پھر کیسے ہم چلیں گے. اب یہ کیا ہو گیا، سارا کا سارا غیبت ہو رہا ہے. بھائی جب ضرورت ہو، جب کسی سے کوئی معاملہ کرنا ہے تو اب تحقیق کر لو، لیکن ابھی معاملہ کچھ کرنا ہی نہیں ہے اور ویسے ہی بیٹھے بیٹھے باتیں کر رہے ہو. یہ ہلا تلاش کر لیا کہ کیا، اب نفس کیا کہتا ہے، ہاں جو بات تم کہہ رہے ہو یہ دینی ضرورت کے تحت کہہ رہے ہو، لیکن جب اپنے باطن کے اندر 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 جا کر دیکھوں گے نا، بہت اندر جانا پڑے گا تو پتا چلے گا کہ حقیقت میں دینی ضرورت نہیں تھی بلکہ نفسانیت تھی. لہذا وہ غیبت محرمہ ہے، یعنی حرام ہے، چاہے وہ ایسی بات ہو جو حقیقت میں صحیح ہو، چاہے وہ ایسی بات ہو جو حقیقت میں صحیح اور درست ہو، تحقیق سے ثابت ہو چکی ہو، تب بھی وہ حرام اور ناجائز ہے. دیکھو صحیح ہو اور تحقیق سے ثابت بھی ہو چکی ہو کہ ہاں یہ بالکل صحیح ہے، پھر بھی اس کی غیبت کرنا حرام اور ناجائز ہے. اور اگر تحقیق نہ کی اور کرو گے تو جھوٹ ہے، یاد رکھنا. یہ اس بات کو سمجھا، آگے آ رہا ہے اسی بات کو. فلما بلا تحقیق بات کہنا بہتان ہے. عزت کا جملہ ہے، بلا تحقیق کوئی بات کہی جائے تو بہتان ہے. کذب کا مدار تحقیق کے کذب پر نہیں بلکہ عدم تحقیق کے صدق پر ہے. اس کو ذرا سنو، یعنی جھوٹ کا مدار صرف اس بات پر نہیں کہ جب کسی چیز کا جھوٹ ہونا ثابت ہو جائے تب جھوٹ ہوگا. یعنی کوئی بات تحقیق کی طور پر جھوٹ ہے تو اب اس کو جھوٹ، اس کو کہا جائے تو جھوٹ ہے. صرف یہ نہیں بلکہ اگر کسی چیز کا سچا ہونا ثابت نہیں ہوا پھر بھی تم اس کو بیان کر رہے ہو تو تمہارے حق میں وہ کذب ہے. اللہ اکبر کبیرہ. تو ایسا جھوٹ تو ہم نے بہت بولے، ایسا جھوٹ تو بہت بول، رات دن بولتے. کیوں؟ کہ ہمارے پاس تحقیق تو ہوتی ہی نہیں ہے، تحقیق نہیں ہوتی ہے کہ بھائی کوئی کسی کے بارے میں کچھ ہو گیا اور کسی نے کچھ سنا دیا، اب وہی باتیں سنا رہے ایک دوسرے کو، تو اب اس نے تحقیق نہیں کی ہے کہ بھائی تم نے اس بات کی تحقیق کر لی کہ کیا ہے اب، اور باتیں سنا رہے، ہاں ہاں نہیں آ رہے، نہیں سنا رہے، سناتے سناتے چل گئے. تو فرمایا یہ جھوٹ ہے، تحقیق کر لو. دیکھو آج ہماری عادت تحقیق کرنے کی نہیں. شریعت ہر جگہ پر کہہ رہا ہے تم تک جو بات آئی تم دوسروں کو نقل کرنے سے پہلے تحقیق کرو، جب تحقیق کرنے جاؤ گے تو بات وہیں دب جائے گی. قابل اصلاح ہے تو ڈائریکٹ اصلاح کرو، اور اگر واقعتاً لوگوں کو اس سے بچانا ان کے شر سے تو پھر بات آگے بتاؤ، اور اگر کچھ نہیں ہے تو وہیں چپ ہو جاؤ. تو بغیر تحقیق اگر بات کی تو فرمایا وہ بھی جھوٹ ہے. خالی جھوٹ جو ثابت ہو چکا اس کو بولنا جھوٹ یہ نہیں ہے، بلکہ جس کی تم نے تحقیق نہیں کی اور آگے بیان کر رہے ہو وہ بھی کہنا جھوٹ ہے. کیونکہ حدیث شریف میں حضور صلی اللہ علیہ وسلم نے صاف صاف ارشاد فرمایا انسان کے جھوٹا ہونے کے لیے یہ کافی ہے کہ ہر سنی سنائی بات کو آگے بیان کر دے، ہر سنی سنائی بات کو آگے بیان کر دے، یہ سچ جھوٹ ہونے کے لیے کافی. اور بتاؤ اس حدیث کے مطابق ہم آ جاتے ہیں پورے کے پورے، کیونکہ ہماری عادت ہے یہی ہے، سنی سنائی بات آگے لگا دو، سنی سنائی بات آگے لگا دو. ابھی میں آپ کو کسی کے بارے میں کہہ دو آپ آگے بڑھا دیں گے، ارے آپ خود بھی تو تحقیق کرو. कि क्या है क्या नहीं। अल्लाह अकबर। लिहाजा जब हम दूसरों की गिबत करते हैं, जब हम दूसरों की गिबत करते हैं तो शैतान आकर ये सबक पढ़ाता है, शैतान आकर ये सबक पढ़ाता है कि तुम जो बुराई बयान कर रहे हो ये कोई गुनाह का काम नहीं है। शैतान आकर वो भी अपना एक सबक देता है ना, जैसे हम सबक ले रहे हैं तो वो तो बहुत, उसका सबक भी बहुत सॉफ्टवेयर होता है, अजीब। तो अंदर अंदर डालेगा कि जो तुम बुराई बयान कर रहे हो ना ये कोई गुनाह का काम नहीं है, क्योंकि दीनी जरूरत है। हालांकि हकीकत में वहां कोई दीनी जरूरत नहीं होती, बल्कि अपनी नफसानियत होती है, अपनी नफसानियत होती है। दोनों में फर्क करना बड़ा मुश्किल होता है, दोनों में फर्क करना बड़ा मुश्किल होता है। एक मुहक्किक और शेख ही इसका फर्क बताता है, मुहक्किक और शेख ही इसका फर्क बताता है कि ये जो काम किया है ये दीनी जरूरत से किया है या नफसानियत की वजह से किया है, ये शेख ही बताएगा। शैतान दीनी जरूरत को आड़ बनाकर, दीनी जरूरत को आड़ बनाकर गिबत में मुब्तला कर देता है। ये गिबत खुली हुई गिबत से ज्यादा खतरनाक है, ये गिबत खुली हुई गिबत से ज्यादा खतरनाक है। क्योंकि एक तो खुली सबके सामने बैठकर गिबत करना, और एक अंदर अंदर से शैतान दीनी जरूरत को आड़ बनाकर करता है, तो ये गिबत खुली हुई गिबत से ज्यादा खतरनाक है, क्योंकि उसके जरिए वो अल्लाह ताला को धोखा देना चाहता है कि अल्लाह मैं जो गिबत कर रहा हूं तेरे दीन की जरूरत से कर रहा हूं। लिहाजा इसमें गिबत के गुनाह के साथ साथ अल्लाह ताला को धोखा देने का गुनाह भी शामिल हो जाता है, इसलिए खतरनाक। अल्लाह ताला को धोखा, अरे इंसानों को तो धोखा देते हैं, हम अल्लाह को भी धोखा दे देते हैं। क्यों? कि तो नित्य दीनी जरूरत की वजह से कर रहा हूं। अल्लाह ताला अपने रहमत से और अपने फजलो करम से गिबत के गुनाह से हम सब की हिफाजत फरमाए जी। तो याद रखे, आज से नियत कर ले कि आइंदा जो बात भी हमारे पास पहुंची है बिला तहकीक के आगे नहीं बढ़ाना, वरना झूठ हो जाएगा, और झूठ का गुनाह कितना सख्त है। वरना हम तो समझते कि भाई नहीं, आने वाला, इसीलिए बार बार कहता हूं मैं, इससे पहले भी कई मजालिस में से बताया कि जो बात भी आदमी हमें किसी के बारे में कहे उसको वहीं बिठाओ, का बैठ, मैं उसको बुलाता हूं, उसको बुलाओ, उसको फोन करो, भाई देखो फुला आदमी है और आपके बारे में ऐसा ऐसा कह रहा है, क्या है ख्याल है आप? तो वो तो जब खाली इसको कहोगे मैं फोन कर, वहीं भाग जाएगा। फरमाया अगर भाग जावे तो समझ लो ये शैतान है। फरमाया अगर तुम हमदर्दी में कह रहे हो तो बैठो ताकि बात की तहकीक हो जाए, कि बेशक तुम समझे हो, गलत समझे हो, सही समझे हो, ताकि आगे तुम बात को न पहुंचा सको। अभी हजरत वाला ने फरमाया गिबत में न मालूम लोगों को क्या मजा आता है, गिबत में न मालूम लोगों को क्या मजा आता है। थोड़ी देर के लिए अपना जी खुश कर लेते, थोड़ी देर के लिए अपना जी खुश कर लेते, फिर अगर उसको खबर हो गई और उससे दुश्मनी पड़ गई तो उम्र भर उसका खमियाजा भुगतना पड़ता है, यानी उम्र भर उसकी फिर तकलीफ भुगतनी पड़ती है। और अगर जरा दिल में हिस हो, यानी एहसास हो, तो गिबत करने के साथ ही कल्ब में ऐसी जुल्मत पैदा होती है जिससे सख्त तकलीफ होती है, जैसे किसी ने गला घोंट दिया हो। यानी अगर थोड़ा सा भी ईमान होता है, वाकईतन थोड़ा सा भी अगर ईमान होता है, तो देखना आप गिबत की मजलिस करने के बाद आपको एक अजीब तरह की बेचैनी अंदर होगी। ये तो बहुत ही ऐसा किसको किसको होता है, जब थोड़ा सा ईमान होगा।